आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्रको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हितोपदेश 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हामीले देखिसकेका छौं कि जवान मानिस अहिले कलेजमा छन् अनि बुद्धि जो ख्रिष्ट हुनुहुन्छ उहाँ शिक्षक हुनुहुन्छ। बुद्धि सड़क बाटोहरूमा राजमार्गहरूमा आफ्नो छात्रहरू पाउनलाई जानु परेको थियो, तर अहिले तिनीसँग कक्षा क्लास छ र हितोपदेशद्वारा तिनले सिकाइरहेको छ। यो अध्यायले वास्तवमा जवान मानिसलाई के व्यापारको बारेमा असल सल्लाह दिन्छ। हितोपदेश 11 अध्यायको एक पदमा लेखिएको छ, छलकुद राजुलाई परमप्रभु घृणा गर्नुहुन्छ तर ठिक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। परमेश्वर व्यापारमा यहाँ प्रवेश गर्नुहुन्छ, तपाई उहाँले आफैसँग पार्टनरशिपमा साझेदारीमा लिन सक्नुहुन्छ, तर यदि तपाई बेइमान हुनुहुन्छ भने तपाई उहाँलाई साझेदारीमा पार्टनरशिपमा लिन सक्नुहुन्न। यदि तपाई इमानदार हुनुहुन्छ भने उहाँ तपाईँको पार्टनर साझेदार बन्न चाहनुहुन्छ। क्रिस्चियन व्यापारी इमानदार र सत्यनिष्ठको मानिस हुनुपर्छ। म धन्यवादी छु कि त्यहाँ धेरै क्रिस्चियन व्यापारीहरू छन् जो इमानदार र सत्यनिष्ठाका मानिस छन् अनि तिनीहरू सफल व्यापारीहरू हुन्। दुई पदमा भनिएको छ, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ तर नम्रताले बुद्धि ल्याउँछ। अर्को छर्ने पाप अहंकार हो। तत्कालै यहाँ उसको नयाँ पाठ्यक्रममा जवान मानिसलाई अहंकारको बारेमा चेतावनी दिइएको छ। यो हितोपदेशले घमण्ड र नम्रताको भिन्नता देखाउँछ। सधैँ अहंकार घमण्डसँग शरम निन्दा आउँदछ। अहंकारको बारेमा शास्त्रमा भने धेरै कुराहरू छन्। तीन पद, इमानदारी नै सोझाहरूको पथ प्रदर्शक हो तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। यसको साधारण अर्थ यही हो, यदि कुनै मानिस सत्यतामा हिँड्न चाहन्छ, यदि त्यो नै उसको हृदयको लालसा हो भने परमेश्वरको आत्मा दिशा निर्देशन र मार्गदर्शन गर्नुहुनेछ। तर यसको ठिक विपरीत भिन्नता छ, तर बदमाशहरू हटीहरू आफ्नै छलकपटमा विनाश हुन्छन्। चार पद, क्रोधको दिनमा धन सम्पत्ति केही मोलको हुँदैन तर धार्मिकताले मृत्युबाट छुटाउँछ। के यस पदले तपाईंलाई प्रभुद्वारा भनिएका धनी मानिस र गरीब लाजरस नाम भएको मानिसको याद दिलाएन? तिनीहरू दुवै मरे। धनी मानिसको धनले क्रोधको दिनमा कति पनि फाइदा दिएन, त्यसको कति पनि लाभ रहेन, तर धार्मिकताले गरीब बेगारी लाजरसलाई रक्षा गर्यो। धन सम्पत्तिहरूमा विश्वास भरोसा गर्नेहरू निश्चय नै तिनीहरूसँग उलट पुलट प्राथमिकताहरू हुन्छन्। धनमा कति पनि गलत कुरा छैन, तर हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि यससँग सीमितपनहरू छन्। पैसाले यो संसारमा प्राय सबै कुरा किन्न सक्छ, तर यसले अर्को संसारमा केही कुरा पनि किन्न सक्दैन। पाँच र छ पदमा भनिएको छ, निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्। सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ तर अविश्वासीहरू खराब अभिलाषहरूको कारण पासोमा पर्छन्। अनि सात र आठ पदमा भनिएको छ, जब दुष्ट मानिस मर्छ त्यसको आशा पनि नष्ट हुन्छ, आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्। धर्मी मानिस संकष्टबाट बचाइन्छ अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ। मित्र, के यसले हामीलाई एस्तरको पुस्तकमा उल्लेखित हमानको बारेमा याद दिलाउँदैन र? अनि मर्दकै धर्मी मानिस थिए र सर्वनाशबाट रक्षा गरिए, बचाइए। नौपद, ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बर्बादी गर्छ तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। दस र एघार पद, जब धर्मीको उन्नति हुन्छ तब सहरै आनन्दित हुन्छ, जब दुष्टको नाश हुन्छ तब रमाहट हुन्छ। यी तपदेशहरूको छेउमा म दाउद र साउल राख्छु। जब दाउद इसरायलको राजा थिए, यरूशलेम महान सहर बन्यो। जब राजा साउल मर्यो त्यहाँ उसको निम्ति त्यति विलापशोक भएन। बाह्र पद, समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ। म विश्वास गर्दछु कि यो हितोपदेशको पनि दाउद उदाहरण हुन्। के तपाईँले कहिले रोकिएर यो कुरा सोच्नु भएको छ कि सुलेमान माथि दाउदको जीवनको महान प्रभाव थियो? यद्यपि दाउदले सुलेमानको आमा बर्सेबासँग खराब पाप गरे तापनि त्यो धब्बा, त्यो दाग, त्यो कलंक सिवाय दाउदको जीवन अद्भुत जीवन थियो। तपाईँले यादै होला, जब दाउदको छोरा अब्सालोम उसको विरूद्ध विद्रोह गर्दा यरूशलेम शहरबाट भाग्नु परेको थियो, त्यस बेला साउलको परिवारको सिमै नाम भएको मानिसले उसलाई श्रापे। दाउदको कप्तान वृद्ध युवाब त्यस मानिस कहाँ गएर खत्तम गर्न चाहन्थे। दाउदले भने, अह त्यसो नगर, उनी आफ्नो हृदयबाट त्यो कुरा बोलिरहेका छन्, त्यो ममाथि परमेश्वरको दण्ड सजाय हो भनिएको छ, तर समझ शक्ति भएको मानिस चुप्प लागि बस्छ। मित्र, त्यहाँ त्यस्तो समय कहिले कहीँ आउन सक्छ। मानिसहरूले तपाईँलाई श्राप दिइरहेको पत्ता लगाउनुहुनेछ, तपाईँको चरित्रमा खोट देखाउन कोशिश गरिरहेका हुन्छन्, त्यस बेला चुपचाप हुनुहोस्। परमप्रभुले यसको सम्हाल्नुहुनेछ, जस्तो कि उहाँले दाउदको त्यो परिस्थितिको सम्हाल्नुभयो, ठिकठाक गर्नुभयो। यो पुस्तकमा यिनीहरू अद्भुत सिद्धान्तहरू हुन्। तिनीहरू जवान मानिसहरूको निम्ति अध्ययन गर्न असल छन्। आज जवानहरूको बीचमा खास आत्मिक आन्दोलन भएको देखिन्छ। तिनीहरूले हितोपदेशका पुस्तकहरू पढेको देख्न चाहन्छु। यसले तिनीहरूलाई ख्रिष्टमा ल्याउनेछ, किनभने उहाँ नै एक हुनुहुन्छ जसले बुद्धिको स्कूल चलाउँछ र उहाँलाई हाम्रो निम्ति बुद्धि बनाइनु भएको छ। हितोपदेशहरूले जवान मानिसलाई धेरै चेतना, विवेक र ज्ञान दिनेछ। मलाई यो देखाइ पर्दछ कि आज हामीलाई कमन सेन्स अर्थात चेतना, विवेक, ज्ञानको कमी छ। अन्तिम पदमा भनिएको छ, कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ। कुरा ओसार्ने भनेको त्यो व्यक्ति हो जसले अरू कसैलाई आघात गर्न केही कुरा भन्दछ। कहिलेकहीँ उसले भनिरहेको कुरा सत्य पनि हुन सक्छ, तर पनि अझै उसले यो कुरा अरूलाई भन्नु हुँदैन। यदि उसले जान्दछ कि कुनै विश्वासी भाइले पाप गरेका छन्, उनी उसका सिधै व्यक्तिगत रूपमा गएर यसको बारेमा उससँग एकान्तमा व्यवहार गर्नुपर्छ। उनी यताउता गएर यसको बारेमा अरू कसैलाई भन्नु हुँदैन। 14 पदमा भनिएको छ, पथ प्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। उक्तम अनुवाद सम्भव दियो, जहाँ कुनै प्रबन्ध हुँदैन प्रजा पतन हुन्छ, तर धेरै सल्लाहकारहरूमा सुरक्षा हुन्छ। चाहे तपाईसँग कति बुद्धिमान ज्ञानी नै किन नहुनुहोस्, तपाईँलाई असल सल्लाहको आवश्यक पर्दछ। तपाईंलाई यादै होला कि परमेश्वरले नबुकदनेश्वरलाई एक सल्लाहकारको रूपमा दानियललाई दिनुभयो। उसले आफ्नो राजालाई अति नै धेरै सहायता गरे। दानियलले कोरस राजाको पनि सल्लाहकार भए र दानियल उसको निम्ति महान सहायता थिए। 15 पदमा लेखिएको छ, अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नु पर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। 16 पद, दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ। यसले मलाई रूथको बारेमा याद दिलाउँछ। तिनी विधवा थिइन्, तिनी गरीब थिइन् अनि तिनी स्त्री थिइन्, तैपनि तिनले आफ्नो आदरको ग्रहण गरिन्। बोझले यो भन्न सके रूथ 3:11 पदमा, अब हे मेरी छोरी, ढुक्क भएर बस, तिमी जे चाहन्छौ म गर्नेछु, किनभने तिमी गुणवती छौ भन्ने कुरा यस नगरका सबै मानिसहरूलाई थाहा छ। बेथलेम शहरका सबै मानिसले तिनको बारेमा थाहा पाए। तिनले केवल विपरीत लिंगसँग सम्बन्धमा आफ्नो आदरको कायम मात्र गरेनन्, तर हरेक बाटोमा तिनले आफ्नो आदरको प्राप्ति गरिन्। अनि 18-21 पदमा लेखिएको छ, दुष्ट मानिसले ठगाईको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ उसले निश्चित इनाम कटनी गर्छ। साँच्चीको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ। कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर तिनीहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ जसका चालहरू निर्दोष छन्। यो कुरा निश्चित छ, दुष्टहरू दण्ड बिना उम्कने छैनन् तर धर्मीहरूले छुटकारा पाउनेछन्। यहाँ पाप र धार्मिकता बीच भिन्नता छ। दुष्ट मानिस सजायबाट उम्कने छैन, धर्मी जुन विश्वासी हो, किनकि उससँग ख्रिष्टको धार्मिकता छ। किनभने हामीसँग त्यो भएकोले गर्दा हामी दण्डमा आउने छैनौं तर मृत्युदेखि जीवनमा सरिसकेका हुन्छौं। अहिले यहाँ चुनावको हितोपदेश छ, 22 पदमा लेखिएको छ, सुंगुरको नाकमा सुनको नत्त भए झै एक विवेकहीन सुन्दरी स्त्री पनि हो। के तपाईँले कहिले सुंगुरले आफ्नो नाकमा सुनको नत्था लगाएको देख्नु भएको छ? मित्र, त्यस्ता स्त्रीहरू आज संसारमा धेरै छन्। तिनीहरू विवेक नभएका सुन्दरी स्त्रीहरू हुन्। अनि 23 पदमा भनिएको छ, धर्मात्माका इच्छाको अन्त केवल असलै हुन्छ तर दुष्टका आशाको अन्त केवल क्रोधमा हुन्छ। जीवनमा शान्ति र आनन्द पाउने केवल तरिका यो हो, ख्रिस्टसँग ठिक तरिकामा सम्बन्धमा हुनु बस। अनि 24 र 25 पद, एउटा मानिसले उद्धार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्काले दिन सक्ने पनि दिँदैन र दरिद्रमा पर्छ। उद्धार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। प्रभु येशूले भन्नुभयो, जसले प्रशस्त मात्रामा छर्छ उसले प्रशस्त गरे पनि बटुल्नेछ, कटनी गर्नेछ। यो सामान्य सिद्धान्त हो। यसले निश्चय नै प्रभुको कामको निम्ति दिने कुराको निम्ति पनि संकेत गर्दछ। अनि 26 पदमा भनिएको छ, अन्न लुकाएर भण्डार भर्नेलाई मानिसहरू सराप्छन् तर स्वच्छले बिक्री गर्ने व्यक्ति आशिषले भरपूर हुनेछ। यसले मलाई मिश्रमा युसुफको याद दिलाउँछ। उसले अन्नहरू भण्डारमा सञ्चय गरेर थुप्पारी मात्र राखेनन्, उसले ती अन्नहरू 7 वर्षसम्म बडो विश्वासयोग्य र इमान्दारपूर्वक थुपारे। त्यसपछि उसले त्यो अनिकालको समयमा संसारका मानिसलाई आफ्ना पिता दाजुभाइ र तिनीहरूका परिवारहरूलाई समेत रोटी खुवाउन सफल भए। साथै यसले मलाई नाबालको पनि याद दिलाउँछ। उसले आफ्नो ढुकुटीमा भण्डारमा अन्नहरू सञ्चय गरी थुपारी राखे। उनी मूर्ख थिए अनि उसको नामको अर्थ नै त्यही हो। उसले सुन्दर अबिगेल भन्ने स्त्रीलाई विवाह गरेका थिए। किन तिनले उससँग विवाह गरे मलाई थाहा छैन, यो कुरा सिवाय कि उनी धनी मानिस थिए। दाउदबाट लुकी छिपिएको समयमा दाउदले नाबालको भेडा बाख्रा रेखदेख गरे र उसलाई धेरैपल्ट सहायता गरे। तर जब दाउद र उसका मानिसहरू भोकाए, उसले नाबाललाई भोजनको निम्ति माग गरे। नाबालले उसको विन्तीको इन्कार गरे, नकारिदिए। वास्तवमा उसले त्यस सन्देश भागलाई बेइज्जत गरे जसलाई दाउदले पठाए, जुनले गर्दा दाउद धेरै क्रोधित भए र उसलाई खत्तम गर्न दाउद लागे। तर बाटोमा जाँदै गर्दा उसले अबिगेललाई सौगतसँग आइरहेकी भेटिन् र त्यो सौगत दाउदलाई दिइन्। मित्र, यो हितोपदेश नाबालसँग बिल्कुल फिट खान्छ। उही समयमा म विश्वास गर्दछु कि हामी यसलाई आत्मिक लागू दिन सक्छौ, अर्थ दिन सक्छौ। अन्न परमेश्वरको वचन हो। धेरै प्रचारकहरू परमेश्वरको वचनको आफैमा सीमित राखिरहेका छन्। तिनीहरू परमेश्वरको वचनको शिक्षा दिनको सट्टामा राजनीतिक मामलाहरू र सामाजिक प्रश्नहरूको विषयमा प्रचार गर्दछन्। परमेश्वरले त्यस्ता प्रचारकमाथि दया गरून् जसले यो अन्न आफ्नो जमातहरूलाई नदी अरू कुरा मात्र दिन्छ। हामी सबैले आज त्यो अन्नको दिनुपर्छ। यो केवल प्रचारकहरूको लागि मात्र होइन। के तपाईँ आफ्नो वरिपरि रहने मानिसहरूबाट अन्नहरू नदी आफैमा सीमित राखिरहनु भएको छ? अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छ। तर त्यस्तो मानिस पाउने कुरा कति अद्भुत छ, जो तपाईँ कहाँ आएर जीवनको वचन रूपी अन्नहरू ल्याउने कामको लागि तपाईँलाई धन्यवाद दिन्छन्। तर आफ्नो अन्न बेच्नेले आशिष पाउँछ वा यो बिना दाम बिना पैसा दिन्छ। अनि 27 पदमा भनिएको छ, जसले भलाइको खोजी गर्छ उसले सद्भाव पाउँछ तर खराबीको खोजी गर्ने माथि खराबी नै आइलाग्छ। यो अर्को प्रमाण हो कि मानिसले जे रोप्छ त्यसैको कटनी गर्छ। अनि 28 पद, जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ त्यसको पतन हुनेछ तर धर्मी चाहिँ हरियो पात चाहिँ मौलाउनेछ। जब प्रभुले दृष्टान्तहरू दिनुभयो जुन म विश्वास गर्दछु उहाँले वास्तविक जीवनबाट खिचेका थिए। उहाँले एक किसानको बारेमा भन्नुभयो, जससँग अत्यधिक अन्न भएकोले गर्दा आफ्नो भकारीलाई भत्काएर ठूलो भकारी बनाउन निर्णय गरे। उसले त्यसमा आफ्ना सारा ध्यान दिए। मित्र, ठूलो भकारी बनाउने काममा कुनै गलत कुरा छैन, तर प्रभुले भन्नुभयो कि उनी मूर्ख थिए, किनभने उनी यहाँ अति नै ठूलो भकारी बनाउन अति नै धेरै रूचिले, यति धेरै कि उसले अनन्तताको लागि कुनै कुरा निर्णय गर्न सकेनन्, सोच्न सकेनन्। त्यो नै धन सम्पत्तिहरूको खतरा हो। कसैले पनि स्वर्गीय जाने आफ्नो बाटोको किन्न सक्दैन। अनि 31 पदमा भनिएको छ, यदि धर्मीहरूले पृथ्वीमा आफ्नो प्रतिफल पाउँछन् भने ईश्वरहीन र पापीहरूले झन् कति बढी पाउलान्। मित्र, दण्ड आइरहेको छ, त्यसको बारेमा कुनै सन्देह छैन। बाइबलले भन्छ, परमेश्वरको ठट्टा हुँदैन, जसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ।
पड़कियो छाती चातियो कसई को कृष्णलाई न पाई मरे छाती आत्माहरू गोली पड़कियो छाती चातियो कसई को कसैले पनि गर्दैनन् सत्य शान्तिको परमेश्वरलाई अब कर्तव्य यही छ मण्डलीहरूको अब कर्तव्य यही छ विश्वासीहरूको गोली पड्कियो छाती च्यातियो कसैको कृष्णलाई नपाए मरे क्षति आत्माहरू गोली पड्कियो छाती च्यातियो कसैको
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705769। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705769, 98 4705769। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।